क्वालिटीज नहीं होती, तो इनके बेटों में कोई ऐसी खास लीडरशिप क्वालिटीज नहीं थी, 10 तो वैसे ही कहीं ना कहीं इधर उधर चले गए, ये 2 रह गए थे, इनमें से भी कोई खास इनमें लीडरशिप क्वालिटीज नहीं थी। ठीक है, इनकी बड़ी इज्जत थी, बड़ा इकराम था, लेकिन जो लीडरशिप थी ना वो जुर्हम कबीले के पास आ गई, ये जो कबीला आया था ना यहाँ पे, इनके पास आ गई। और ये इस्माइल अलैहिस्सलाम का ससुराली कबीला जो है, 2100 ईयर्स तक इन्होंने हुकूमत की यहाँ पे, और जमजम भी इन्हीं के हाथ में हो गया सब कुछ। फिर ऐसा शुरू हो गया कि इनके हालात बहुत बिगड़ना शुरू हो गए, और जब हालात बिगड़ते हैं तो इंसान को किसी का लिहाज नहीं रहता। उस वक़्त भी हज करने लोग आते थे, तो ये हाजियों के साथ इन्होंने बड़ी बदसलूकी करना शुरू कर दी, उनके साथ भी जातियाँ शुरू कर दी। तो अल्लाह ताला ने देखो, फिर जब इंसान जुल्म पे आता ना, तो अल्लाह ताला भी उनको हटा के और लोग ले आता है। तो 150 AD, बोर्ड है ना यहाँ पर, देन अगर आप एक लाइन से बना लें इस तरह से कि यहाँ पे इस्माइल अलैहिस्सलाम है, छोटा तो नहीं है मैंने लिखा इस्माइल, ये इनका जमाना शुरू हुआ 2100 ईयर्स तक जुर्हम ट्राइब ने मक्का पे हुकूमत की है। ठीक है, अब एक वक्त आया जब ये लोग बहुत, यानी इन्होंने ज्यादतियां शुरू की, तो 150 AD ईस्वी में यहां पे एक और लोग आए, उस ट्राइब का नाम था बनू खुजाआ, बनू खुजाआ, खे जे अलिफ आइन हा, और उन्होंने आके यहाँ पे कब्जा कर लिया मक्का पर। तो ये लोग वीक हो चुके थे, बीच में काफी चीजें हुई लेकिन आपको मैं बहुत ब्रीफ बता रही हूँ। अच्छा, ये जो जुर्हम कबीला था ये चला गया, अब ये इसको हम यहां से अगर लें तो 300 ईयर्स तक ये बनू खुजाआ की हुकूमत रही 300 ईयर्स। यही बनू खुजाआ हैं, इनके अंदर एक नाम लिख लीजिएगा उरवा बिन लुवई, मैं आपको बाद में बताऊंगी कि वो कौन था। इनके अंदर एक आदमी था, उसका नाम था उरवा अमर बिन लुवई था, अमर बिन लुवई, अमर बिन लुवई इनका एक आदमी था। बस सिर्फ अभी इतनी बात को याद रखिएगा। अच्छा, 300 साल इन्होंने यहाँ पे हुकूमत की, और इतनी देर में जब बनू खुजा यहाँ पे थे, उस वक्त जुर्हम का क्या बना, जुर्हम कबीला वापस यमन चला गया, क्योंकि इन्होंने उनको मार वार दिया, इतना किया, जंग हुई, तो वो वापस यमन चले गए। जब वो यमन जाने लगे तो एक बात याद रखें, उन्होंने क्या किया, इस जमजम को बंद कर दिया, देर वॉज नो मोर जमजम, और इसके अंदर ही हिजरे असवद डाल दिया और इसको दफन कर दिया, यानी बंद कर दिया, किसी को पता ही नहीं था जमजम कहाँ है, और हंड्रेड्स ऑफ ईयर्स जमजम का कोई नामो निशान नहीं था। तो वो जाते हुए, जैसे होता है कि जब कोई दुश्मनी होती है तो लोग क्या करते हैं कि जो चीज़ें, जो नेचुरल रिसोर्सेज होते हैं वो भी दूसरों के ऐसे कर देते हैं कि उनको भी तेल के कुओं को आग लगा देते हैं, इस तरह कर देते हैं ताकि दूसरे फायदा ना उठा सके। तो उन्होंने एक बहुत बड़ा जुल्म ये किया कि जाते वक्त उसको बंद कर दिया, उसका नामो निशान मिटा दिया। अब ये बनू खुजा यहाँ पे हुकूमत कर रहे हैं। अब इस वक्त कुरैश कहाँ पे थे, अब देखें इसमें तो कोई बनू इस्माइल की तो कोई औलाद इसमें नहीं है, बनू खुजा तो अरब का एक ट्राइब था। उस वक्त कुरैश की चंद एक ब्रांचेस थी जो मक्का के इर्द गिर्द रहते थे, बस वो लोग, और उनका कोई हाथ नहीं था मक्का की हुकूमत में, अभी वो आउट ऑफ द पिक्चर है। अच्छा, अब इनमें कुरैश में एक बच्चा पैदा हुआ जिसका नाम था कुसई, उसका नाम क्या था, कुसई, कौफ, कौफ सौद और या छोटी है जो हम कहते हैं, कुसई, यहां पे आप समझ लें कुसई पैदा हुआ। अच्छा कुसई जब पैदा हुए तो कुरैश में से थे, जब ये छोटे थे इनके वालिद फौत हो गए और इनकी माँ ने जब दूसरी शादी की तो जिस बंदे के साथ शादी की वो शाम में था। शाम उस वक्त, ये जो अब का सीरिया वो नहीं है, शाम उस वक्त था सीरिया, पैलेस्टाइन, जॉर्डन, ये सब शाम का इलाका कहलाता था। तो ये वहाँ पे ले गई अपने बच्चे को सेकंड हस्बैंड के पास, ठीक है, वहाँ पे जाके रहने लगी। अब ये कुसई जो थे जब बड़े हुए, इनकी तरबियत यहाँ पे हो रही थी और इनके अंदर इतनी अल्लाह ताला ने लीडरशिप क्वालिटीज दी थी, इतने ये जहीन थे और इतनी अच्छी इनकी वहाँ पे तरबियत हुई। जब ये जवान हुए तो उस वक्त इनको ये पता चला कि भाई मैं तो मक्का का रहने वाला हूँ और वहाँ के कुरैश का मैं उसमें बिलोंग करता हूँ, तो ये वापस आए और इन्होंने आके ये जो ट्राइब है ना बनु खुजा, इसका एक सरदार था हुलई, जैसे जलील लिखते हैं इस तरह हुलई एक सरदार था, इसकी बेटी के साथ शादी की। अब क्या हो गया, अब देखें ये अल्लाह ताला ने जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दुनिया में भेजना है तो उससे पहले क्या क्या इंतजाम हो रहे हैं। मक्का की जो सरदारी जिन लोगों के पास है, उनका ये जो बड़ा सरदार था जिसके पास मक्का की तवल्लियत थी, वो इंचार्ज था वहां का, उसकी बेटी के साथ कुसई की शादी हो रही है। ठीक है, यहां तक बात सबको आ गई। इस्माइल अलैहिस्सलाम से हमने बात शुरू की थी, इस्माइल अलैहिस्सलाम के 12 बेटे थे, उनमें से कोई बेटा इतना काबिल नहीं हुआ कि मक्का की लीडरी उसके हाथ में जाए। जुरहम कबीले ने टेक ओवर किया, 2100 ईयर्स तक वो यहाँ पे हुकूमत करते रहे। 150 एडी में बनु खुजा आ गए और उन्होंने 300 साल तक हुकूमत की। अच्छा, अब क्या था, जब इसकी बेटी से, हुलैल की बेटी से कुसई ने शादी कर ली तो उसके बाद हुलैल का इंतकाल हो गया, वो फौत हो गया। और कहा जाता है कि उसने दुनिया से जाने से पहले कहा था कि ये मेरी बेटी जो है मेरे बाद ये मेरी जानशीन होगी, इसको ये सब मिलेगा। ये भी कहा जाता है कि वो ये चाहता था कि कुसई जो मेरा दामाद है ये यहाँ की जो लीडरशिप जो मक्का की है इसके हाथ में हो। तो एनी हाउ ये सब वो चाहता था और वो था। तो खैर जब वो फौत हो गया तो कुरैश के ट्राइब्स अभी कहाँ हैं, मक्का के इर्द गिर्द हैं, वो नहीं अभी मक्का में रह रहे। उनकी और इन बनु खुजा की जंग हुई, क्योंकि कुरैश चाहते थे, उनके दिल में क्या था कुसई के, कि हम हैं जो ओरिजिनली बनी इस्माइल में से हैं, तो ये कहाँ से आ गए कि ये जो है ये आके यहाँ पे हुकूमत कर रहे हैं, तो हम डिजर्व करते हैं। अब जब उनकी आपस में जंग हुई तो इसमें कुरैश जीत गए और जाहिर है कुसई जो थे वो लीडर बन गए। अब 440 एडी में कुसई जो हैं वो उनको मक्का की क़यादत मिल गई, मक्का के वो लीडर थे और मक्का में उन्होंने ऐसा इंतज़ाम किया कि जो उनके ट्राइब्स थे ना कुरैश के मक्का के इर्द गिर्द, उन सब को लाके यहाँ पे बसा दिया मक्का में। जैसे आज भी देखें एक मुल्क ऐसा है ना दुनिया में जो पूरी दुनिया से अपने लोगों को लाके और अपने पास बसाता है कि आ जाओ यहाँ पे, ठीक है, ताकि उनके। तो अब उन्होंने कहा अपने पैर भी जमाने थे और कुरैश के हाथ में अब आ गई, तो उन्होंने जो सारे छोटे छोटे ट्राइब्स में बटे हुए थे या कुरैश सारे इधर उधर बिखरे हुए थे, उन सब को लाके मक्का में आबाद कर दिया। और इन कुसई ने बहुत बड़े बड़े काम किए। अच्छा, यहाँ पे मक्का में जो बड़ा सादत का काम होता था वो ये होता था हाजियों को पानी पिलाने का, खाना खिलाने का, फिर ये सब किसको बहुत बड़ी एक रिस्पेक्टेबल चीज़ समझा जाता था, जो ये कुसई ने शुरू किया। कुसई ने ऐसा किया कि लोगों से, अपने ट्राइब वालों से, कुरैश से ये चंदा इकट्ठा करते थे, जो भी यानी उस वक़्त का डोनेशन कह लें, टैक्स कह लें, जो भी कह लें, वो इकट्ठे किए और उससे जब वो हाजी आते थे तो बड़े बड़े हौज होते थे, उसमें पानी डाला जाता था, किशमिश डालते थे, खजूर डालते थे और हाजियों को पानी पिलाते थे और उससे खाना तैयार करते थे और हाजियों को खाना खिलाया करते थे। ये इन लोगों का काम था। तो अब हम यहाँ पर और भी इंशाल्लाह ताला जब किताब देखेंगे तो और भी हमें पता चलेगा कि کیا انہوں نے اور کام کیے قصی نے، مگر آپ یہ ذہن میں رکھیے گا کہ قصی آپ صلی اللہ علیہ وسلم کے گرینڈ گرینڈ فادرز میں سے ایک تھے، اور ان کا یہ کام تھا کہ انہوں نے قریش کو یہاں پہ لا کے سب سے بڑا انہوں نے یہ کام کیا تھا، مکہ میں بسایا تھا، ادروائز وہ تو کہیں سے کہیں پہنچ گئے ہوئے تھے نا۔ تو اچھا، اب اس وقت جب آپ صلی اللہ علیہ وسلم پیدا نہیں ہوئے تھے تو اس وقت کیا حالات تھے مکہ میں؟ لیکن جیسے میں نے آپ کو بتایا، بنو خزاعہ میں یہ آدمی کون تھا؟ عمر بن لوئی۔ عمر بن لوئی ایک بہت امپورٹنٹ نیم ہے جو آپ کو یاد رکھنا ہے، اس لیے کیونکہ اسماعیل علیہ السلام کے بعد یہ 2000 ایئرس تک تو یہ تھے نا جرہم قبیلہ، کوئی یہاں پہ شرک نہیں تھا، کوئی بت پرستی نہیں تھی، سب توحید پہ تھے، دین ابراہیمی پہ تھے، بڑا اچھا سب چل رہا تھا۔ لیکن یہ جو بنو خزاعہ آیا نا، اس کا یہ ایک آدمی تھا عمر بن لوئی، یہ بہت رسپیکٹیبل تھا اور اس کی لوگ بہت بات سنتے تھے، بہت مالدار بھی تھا۔ یہ ایک دفعہ گیا سیریا کی طرف اور وہاں جا کے اس نے دیکھا کہ لوگ بتوں کی پوجا کر رہے ہیں، تو اس نے ان سے پوچھا کہ بھائی یہ کیا ہے، کیوں ان کی پوجا کر رہے ہیں؟ تو انہوں نے کہا بھائی ایک خدا تو ہے ہی، وہ تو ہے، لیکن یہ ہم چھوٹے چھوٹوں کو بھی پوچھتے ہیں تاکہ ان کو خوش کریں گے تو یہ ہماری سفارش کریں گے اور ہمارا خدا خوش ہو جائے گا۔ تو اس نے کہا اچھا یہ بات ہے، تو مجھے بھی ایک دے دو بت، میں بھی لے جاؤں۔ وہ وہاں سے ایک بت، جو پہلا بت لے کر آیا تھا، اس کا نام تھا حبل، حبل ہے ہے جو وہ والی ہوتی نا، نہیں ہے یہ حبل، ٹیلیسکوپ بنائیے۔ اچھا جی، حبل جو بت تھا نا، وہ لے کر آیا اور اس نے لا کے یہاں پہ کعبہ میں رکھ دیا۔ عمر بن لوئی اس نے لا کے یہاں پہ یہ بت رکھا اور اس نے مکہ والوں کو جمع کیا اور ان کو کہا کہ دیکھو اب سے تم نے نا اس کی عبادت کرنی ہے۔ تو میں نے جیسا آپ کو کہا کہ وہ لوگ اس کی بات کو ٹالتے نہیں تھے، یہ اتنا ریسپیکٹیبل تھا، سب اس کی بات کو ہاں کرتے تھے۔ اب کیا ہوا، جب لوگ آنے لگے تو انہوں نے کہا کہ پھر ہمیں بھی بت چاہیے بھائی، ہر جو قبیلہ حج سے لوگ آتے تھے یہاں پہ، یہ بڑا آج جیسے لوگ حج کے لیے جاتے ہیں نا، اس زمانے میں بھی جگہ جگہ سے لوگ آتے تھے، تو جو چیز یہاں پہ ہوتی تھی وہ ہر جگہ پاپولر ہو جاتی تھی، یہاں پہ دیکھ کے گئے ہیں۔ جب انہوں نے دیکھا یہاں پہ تو حبل کی پوجا ہو رہی ہے، تو انہوں نے کہا ہمیں بھی تو بت چاہیے۔ تو اس نے کہا ایسا کرو، یہاں سے مٹی اور یہ لے جاؤ، اس مٹی سے جو بناؤ گے نا وہ ٹھیک ہوگا بت۔ تو وہ لے جا کے اپنے اپنے بت بنانے لگے، اس طرح ہر طرف بت پرستی پھیل گئی۔ اور حتیٰ کہ جب آپ صلی اللہ علیہ وسلم نے مکہ فتح کیا تھا تو 360 بت تھے اس کعبہ میں، اتنے بت ہو گئے۔ تو یہ پہلا بندہ تھا جس نے بت پرستی یہاں پہ شروع کی۔ اب آپ صلی اللہ علیہ وسلم کی آمد سے پہلے، جیسے آپ کو پتہ ہے کہ شرک میں لوگ ڈوبے ہوئے تھے، بہت کم ایسے لوگ تھے جو کہ بت پرستی نہیں کرتے تھے، اور بعض لوگ یہودی ہو گئے تھے، بعض نصرانی ہو گئے تھے۔ ان لوگوں کے اندر شرک تھا، آپ کو پتہ ہے، جہالت تھی، بچیوں کو زندہ دفن کر دیتے تھے، شراب تھی، جوا تھا، سود تھا، یہ سب چیزیں تو تھیں، لیکن ان میں خوبیاں بھی بہت زیادہ تھیں۔ اللہ تعالیٰ نے ایسے ہی نہیں اپنے نبی کریم صلی اللہ علیہ وسلم کے لیے یہ اس جگہ کو چنا۔ دیکھیں پوری دنیا میں، جیسے آج دنیا میں سپر پاورز، جن کو سو کالڈ سپر پاور، اللہ کے ہاں اللہ ہی ہے سب سے بڑی سپر پاور، لیکن دنیا میں یہ ٹرمز استعمال ہوتی ہیں نا، تو اس زمانے میں روم اور فارس تھے، رومی تھے جن کا دنیا میں قبضہ تھا اور فارس تھے، ایرانی تھے۔ لیکن یہ سبحان اللہ جزیرہ عرب ایسا تھا جہاں پہ کسی کا بھی تسلط نہیں تھا، کوئی بھی ڈومینیٹنگ پاور نہیں تھی، کسی کا بھی اس طرح سے یعنی اثر نہیں تھا یہاں پہ۔ ہوتا ہے جب دوسری قومیں آتی ہیں تو ان کا کوئی نہ کوئی اثر ہوتا ہے، تو یہاں پہ کسی کا اثر و رسوخ نہیں تھا۔ دوسری، ان کے اندر بہت بڑی کوالٹی یہ تھی کہ یہ بہت جینرس تھے، بہت سخی تھے یہ لوگ۔ اب آپ یہی دیکھ لیں کہ قصی ہیں تو وہ اللہ کے راستے میں، یعنی اللہ کے راستے میں کہہ لیں یا حاجیوں کو پلانے کے لیے، کھلانے کے لیے یہ اتنا خرچ کرتے تھے، اور یہ لوگوں کے، ان لوگوں میں تھا یہ چیز مہمان نوازی، اور آج تک بھی ہے یہ چیز۔ اب حاتم تائی کا نام آپ نے سنا ہوگا، لیکن بہت کم لوگوں کو شاید پتا ہے کہ وہ بھی اسی زمانے سے تھا، اتنا وہ جنرس تھا۔ اسی طرح ان لوگوں کے اندر وعدہ پورا کرنے کا بہت تھا، کہ عہد اپنا پورا کرتے تھے جب وعدہ کر لیتے تھے، امانت داری تھی، بہادری بہت زیادہ تھی، اتنے بہادر تھے وہ ڈرتے نہیں تھے کسی سے۔ اسی طرح ان میں سادگی بہت تھی، اور ذہین اتنے تھے کہ آپ دیکھ لینا خطبہ حجۃ الوداع میں آپ صلی اللہ علیہ وسلم خطبہ دے رہے ہیں تو لوگوں نے اس خطبے کو سنا، صرف ایک دفعہ بولا گیا، سنا میمورائزڈ اور جا جا کے اپنے اپنے قبیلوں میں بتا رہے، ایسے وہ لوگ تھے، اتنی ذہانت تھی ان کے اندر۔ تو ان کے اندر یہ کچھ کوالٹیز تھیں جو بھی موجود تھیں۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ اللہ تعالیٰ نے جب خلق کی تخلیق فرمائی تو سب سے اچھے گروہ میں مجھے پیدا کیا، ان میں بھی دو گروہ میں سب سے زیادہ جو اچھا گروہ تھا اس کے اندر مجھے رکھا، پھر قبائل کو جب چنا تو مجھے سب سے اچھے قبیلے کے اندر بنایا، پھر گھرانوں کو جب چنا تو مجھے سب سے اچھے گھرانے میں بنایا، لہٰذا میں اپنی ذات کے اعتبار سے بھی اچھا ہوں اور میرے گھرانے کے اعتبار سے بھی اچھا ہوں۔ تو آپ صلی اللہ علیہ وسلم اپنی ذات میں بھی اور اپنے گھرانے میں بھی دونوں میں بہت یعنی اعلیٰ مقام والے تھے۔ اچھا، قصی کی طرف دوبارہ آتے ہیں۔ قصی کے دو بیٹے تھے، ایک کا نام تھا عبد الدار اور ایک کا نام تھا عبد مناف۔ جو عبد الدار تھے نا وہ اتنے زیادہ یعنی ان میں اتنی زیادہ کوالٹیز نہیں تھیں، عبد مناف میں بہت کوالٹیز تھیں، لیکن جیسے ہوتا ہے کہ ہمارے بچے ہوتے ہیں ایک زیادہ آگے بڑھنے والا جینیس ہوتا ہے، زیادہ اس میں کوالٹیز ہوتی ہیں، ہم کہتے ہیں دوسرا پیچھے نہ رہ جائے، اس کو بھی ذرا کچھ دے کے کمپنسیٹ کر دوں۔ تو جب وہ مرنے لگا قصی تو اس نے کیا کیا، عبد الدار جو تھا جو ذرا پیچھے تھا اس کو ساری یہ مناسب دے دیے کہ تم یہ سب چیزیں جو جیسے اب کعبہ کی تولیت ہے اس کی خدمت کرنا ہے، حاجیوں کو پانی پلانا، کھانا کھلانا، پھر قصی کے پاس جھنڈا بھی وہ ہوتا تھا کہ وہ جھنڈا وہ جس کو دیتا تھا جنگ کے لیے تو وہ بھی اس کے پاس یہ بھی تھی، اور اسی طرح کعبہ کی چابی اس کے پاس ہوتی تھی جس کے لیے چاہتا تھا کعبہ کو کھولتا تھا۔ تو اس نے یہ ساری چیزیں عبد الدار کو دے دی، عبد مناف کو نہیں دی۔ لیکن جب عبد مناف فوت ہوئے تو ان کے جو بیٹے تھے انہوں نے لڑائی کی جیسے ہوتا ہے چچیرے بھائیوں کے ساتھ، اور انہوں نے کہا کہ ہمیں بھی دو اس میں سے مناسب۔ تو جب لڑائی مطلب اس سے پہلے کہ کوئی جنگ میں بدلتی انہوں نے آپس میں کہا کہ ٹھیک ہے ہم آپس میں ڈیوائیڈ کر لیتے ہیں۔ اس طرح سے عبد المناف جو ہیں ان کی اولاد میں یہ کھانا کھلانا حاجیوں کو اور پانی پلانا یہ آیا۔ اس لیے آپ کو یہ بات امپورٹنٹ بتا رہی ہوں کہ یہ بھی آپ صلی اللہ علیہ وسلم کے فور فادرز میں سے ہیں۔ سب سے پہلے ہاں آپ بک نکالیں، بک میں نے آپ کو بتایا اس طرح سے ہم نے سلیکٹ یہ کیا کہ اس میں اوتھینٹک باتیں ہیں اور سمپل ہے، لیکن پھر بھی جہاں جہاں پہ کوئی نہ کوئی بات آئے گی میں انشاءاللہ تعالی آپ کو بتاتی رہوں گی۔ سب سے پہلے آپ صلی اللہ علیہ وسلم کا حلیہ مبارک، پیج ابھی یہاں سے پیج بھی نہیں شروع ہوا، جس میری بک میں تو کوئی پیج 22، اس میں 22 ہے۔ بیچ بیچ میں انشاءاللہ پھر میں آپ کو اور باتیں بتاتی رہوں گی، اس سے پہلے کہ باتیں ٹو مچ آپ کے لیے ہیوی ہو جائیں تو میں آپ لوگوں کو یہ اس طرف ہم آتے ہیں پھر میں آپ کو بتاؤں گی کہ کس جی میری بک میں ہے یہ 22 نمبر، آپ لوگ مقدمہ کے بعد ہے سب سے شروع میں، نہیں نہیں اس سے بھی پہلے یہ ہے نا حلیہ مبارک۔ امام ابن حزم رحمۃ اللہ علیہ نے یہ حلیہ، یہ قرطبہ کے ایک بہت بڑے محدث تھے، انہوں نے آپ صلی اللہ علیہ وسلم کا حلیہ مبارک بیان کیا ہے، اور اس کے بعد یہ تو انہوں نے بعد والے لوگوں نے بیان کیا، اس کے بعد میں آپ کو بتاؤں گی حضرت حسان نے نبی کریم صلی اللہ علیہ وسلم کا کیا حلیہ مبارک بیان کیا۔ حلیہ مبارک از امام ابن حزم رحمۃ اللہ علیہ، رسول اللہ صلی اللہ علیہ وسلم نہ بہت لامبے تھے، لامبے مطلب کیا ٹال، نہ بہت پستہ قد یعنی چھوٹے قد کے، بلکہ آپ کا قد مبارک درمیانہ تھا، رنگ کے اعتبار سے آپ نہ بالکل سفید تھے نہ گندم گو، یعنی نہ بالکل ایسے سفید بالکل رنگ تھا اور نہ ہی ڈارک تھے، بلکہ رنگ سفیدی کے ساتھ سرخی لیے ہوئے تھا، چہرہ مبارک چودھویں رات کے چاند کی طرح روشن چمکدار، سر کے بال نہ بالکل سیدھے نہ بالکل پیچدار بلکہ ہلکی سی پیچیدگی کے ساتھ گھنگریالے تھے، اعضاء کے جوڑوں کی ہڈیاں موٹی اور پرگوشت تھیں، ہڈیاں جو تھیں وہ موٹی تھی اور پرگوشت، پلکیں سیاہ سرمگی جیسے سرما لگایا ہوتا ہے، آنکھوں کی سفیدی میں باریک سرخ ڈورے، جیسے آپ کی یہ वाइट एरिया ना आंखों का, इसमें सुर्ख डोरे थे, जैसे आप देखते हैं कई लोगों के होते हैं सुर्ख डोरे। दंदान मुबारक खूबसूरत चमकदार, दहन, दहन कहते हैं मुंह को, मुंह एतदाल के साथ फराख यानी खुलावा,